तपाईं एसपीएस नेपालीको साथमा हुनुहुन्छ।
SBS, a world of difference. You're with SBS Nepali on mobile, online and on radio.
तपाईं एसबीएस नेपालीको साथमा हुनुहुन्छ मोबाइल अनलाइन र रेडियोमा।
नमस्कार, स्वागत छ तपाईँलाई एसबीएस साउथ एसियनको नेपाली कार्यक्रममा। म सुनिता पोखरेल। कार्यक्रम शुरू गर्नु अगाडि एसबीएस नेपाली आज यो कार्यक्रम प्रसारण भइरहेको भूमिका, कामरेगल मानिसहरू र तिनका विगत एवं वर्तमानका ज्येष्ठ सदस्यहरूप्रति आफ्नो सम्मान व्यक्त गर्दछ। हामी ती सबै आदिवासी र टोरेस स्ट्रेट द्वीप समूहका परम्परागत मालिकहरूको अस्तित्वलाई पनि स्वीकार गर्छौं, जसको भूमिमा बसेर तपाईँ आज यो कार्यक्रम सुन्दै हुनुहुन्छ। यो कार्यक्रम तपाईँले मंगलबार एसपीएस साउथ एसियनमा दिउँसो 2 बजे प्रत्यक्ष प्रसारणका साथै बिहिबार एसपीएस रेडियो 2 पुनः प्रसारणमा सुनिरहनु भएको छ। र अब कार्यक्रम कहाँ कहाँ कसरी सुन्ने, कुन कुन दिन सुन्ने, कति कति बेला सुन्ने, साथै एसपीएस नेपालीका बारेमा थप जानकारी चाहिँ कार्यक्रम अवधिभरमा यो 1 घण्टाको समयमा दिँदै जाउँला। तर अहिलेको लागि भने आजको कार्यक्रममा के विषयमा कुराकानी गर्दैछौ त भन्ने बारेमा नै चर्चा गरौं। कार्यक्रममा आज सबैभन्दा पहिला त यस हप्ताका प्रमुख अस्ट्रेलियन समाचार सदा झैं हुनेछ। त्यसपछि अस्ट्रेलियामा पछिल्लो समयमा स्वतन्त्र सांसदहरू पार्टी खोल्न जुर्मुराएको जस्तो देखिएको बारे पनि चर्चा गर्नेछौ। साथै सिडनीको एक रेस्टुरेन्टलाई फाइन तिर्न लगाइएको बारे पनि विस्तृतमा सुनौला। यसै गरी कार्यक्रममा नेपाल सम्बन्धी पछिल्ला 7 दिनका समाचार र अस्ट्रेलियाकी सबैभन्दा कान्छी सगरमाथा आरोही बीएन क्याडलरसँग गरिएको कुराकानी पनि राख्नेछौ। कार्यक्रममा प्रत्यक्ष जोडिन तपाईँहरूका लागि एउटा प्रश्न। सर्वेक्षणहरूमा चाहिँ अस्ट्रेलियनहरूले वैकल्पिक शक्तिको खोजी गरिरहेको जस्तो देखिँदा तपाईँलाई पुराना ठूला दलहरूलाई लिएर अस्ट्रेलियामा किन निराशा देखिएको होला जस्तो लाग्छ? आफ्नो प्रतिक्रिया पठाउन हामीलाई मंगलबारको प्रत्यक्ष प्रसारण अवधिमा एसएमएस पठाउनुहोला। त्यसका लागि नम्बर रहेको छ 0439799767। नम्बर फेरि एकपटक 0439799767, 0439799767। र हामीसँग सोसियल मीडियामा फेसबुक, एक्स, त्यस्तै इन्स्टाग्राममा @SBS नेपाली भनेर खोज्नुहोस् अनि जोडिनुहोस्। साथै अब गीत संगीत पनि कार्यक्रम अवधिभर टनाटन राख्ने प्रयास गर्नेछु म। तर अहिलेको लागि भने पछिल्ला 7 दिनका प्रमुख अस्ट्रेलियन समाचार सुनौ, जसलाई प्रस्तुत गर्दै हुनुहुन्छ मेलबर्नबाट सहकर्मी दिनिता रिसालले।
धन्यवाद सुनिताजी र श्रोताहरूलाई। मेलबर्नबाट म दिनिता रिसालको तर्फबाट नमस्कार। एसबीएस नेपालीमा अब पालो भएको छ गत 7 दिनका अस्ट्रेलियाका प्रमुख समाचारहरू सुन्ने। मुख्य विषयमा इस्लामिक स्टेटसँग सम्बन्धित थप अस्ट्रेलियन महिला र बालबालिका सिरियाबाट स्वदेश फर्कदै, नेशनल सरी डेको अवसरमा संघीय सरकार समक्ष प्रस्तुत गरियो एक प्रतिवेदन, र नामुद एएफएल खेलाड़ी निल डानहरूको सम्झनामा विक्टोरियामा राज्य स्तरीय स्मृति सभा आयोजना गरिने। अब समाचार विस्तारमा। इस्लामिक स्टेटसँग सम्बन्धित अस्ट्रेलियन महिला र बालबालिकाहरूको दोस्रो समूहले स्वदेश फर्कन विमान टिकट खरिद गरेको बताइएको छ। उक्त समूह गत साता सिरियास्थित अल रोज शरणार्थी शिविर छोडेर डमास्कसतर्फ लागेको जनाइएको हो। उनीहरू अस्ट्रेलिया फर्कने निश्चित समय भने यो समाचार तयार पारिएको समयसम्म सार्वजनिक गरिएको छैन। यस समूहका एक व्यक्तिलाई अस्थायी निषेध आदेश अन्तर्गत 2 वर्षसम्म अस्ट्रेलिया प्रवेश गर्नबाट रोक लगाइन सक्ने बताइएको छ। सोही शरणार्थी शिविरबाट 4 महिला र 9 बालबालिका यही महिना अस्ट्रेलिया फर्किएका थिए। उता सिडनीमा गत डिसेम्बर हानुका पर्वलाई केन्द्रित गरी भएको बन्डाई गोलीकाण्ड अघि न्यू साउथ वेल्स प्रहरीले खतरा मूल्याङ्कन नगरेको शाही आयोग छानबिनको नतिजाक्रममा बताइएको छ। तर उक्त कार्यक्रमभन्दा केही महिना अघिदेखि नै यहुदी समुदायले भोगिरहेको जोखिम चिन्ताजनक रहेको सुनवाईमा बताइएको हो। आतंकवादी आक्रमणको संज्ञा दिइएको उक्त घटनाभन्दा केही दिन अघि एक निजी यहुदी सुरक्षा समूहले हानुका कार्यक्रममा राज्य प्रहरीको उपस्थिति पनि माग गरेको बताइएको छ। मे 26 पर्ने नेशनल सरी डेको अवसर पारेर सरकारलाई बुझाइएको एक नयाँ प्रतिवेदन मार्फत स्टोलन जेनेरेशन र यस सम्बन्धी अभियन्ताहरूले आघात सम्बन्धी ज्ञान भएको अर्थात ट्रमा इन्फर्मड वृद्ध हेरचाह सेवाको माग गरेका छन्। हिलिङ फाउन्डेशनले सार्वजनिक गरेको उक्त 2 वर्षे कार्ययोजनामा ब्रिङ्गिङ देम होम रिपोर्टका अझै कार्यान्वयन नभएका सिफारिसहरू लागू गर्न सरकारी निकायहरूलाई आह्वान गरिएको हो। सन् 1997 सो रिपोर्टका 94% सिफारिसहरू अझ लागू भएका छैनन्। क्वीन्सल्याण्डको रिड्रेस स्कीम पारिवारिक पुनर्मिलनका लागि व्यवस्थित रेकर्डमा पहुँच र एज केयरमा सुधारलाई प्राथमिकता दिइनुपर्ने हिलिङ फाउन्डेशनकी प्रमुख कार्यकारी अधिकृत शानन डटसनको भनाइ छ।
Sadly, what we've seen with not seeing this implementation over 30 years, an entire generation, is that we've seen another generation of trauma being passed down. And some of the things that we see in our communities is a symptom of that trauma. And we really need to address this from a systematic and holistic approach. And that is what the research has shown, is that there hasn't been that approach.
यो कार्यक्रमलाई निरन्तरता दिनेछौ छोटो ब्रेक पछि।
गाजामा सहायता पुर्याउन समुद्री नाकाबन्दी तोड्ने प्रयास गरेका ग्लोबल सुमुद फ्लोटिलामा सहभागी 7 अस्ट्रेलियन स्वदेश फर्किएका छन्। कुल 11 अस्ट्रेलियन सहित 428 अभियान कर्मीहरूलाई अन्तर्राष्ट्रिय जल क्षेत्रमा इजरायली अधिकारीहरूले बन्दुकको बलमा नियन्त्रणमा लिएका थिए। सोसियल मीडियामा व्यापक रूपमा फैलिएको भिडियोमा बन्दीहरूलाई इजरायलले अशदोद बन्दरगाहमा घुँडा टेक्न बाध्य बनाएको तथा इजरायली मन्त्री इतमर बेन गभीरले उनीहरूलाई व्यङ्ग्य गरेको देखिएको छ। यस घटनापछि अस्ट्रेलिया सहित विभिन्न देशबाट आलोचना आएको छ भने अस्ट्रेलियाका लागि इजरायलका राजदूत हिलेल न्युमनले गाजातर्फ सहायताका लागि लागेका फ्लोटिल्लाहरू अनावश्यक रहेको बताएका छन्। उता क्वीन्सल्याण्डमा एक 39 वर्षीय पुरूषमाथि भएको घातक शार्क आक्रमणमा संलग्न शार्कको प्रजाति पहिचान गर्न राज्य प्रहरी स्थानीय निकायसँग मिलेर अनुसन्धान गरिरहेको छ। क्वीन्सल्याण्ड पुलिस इन्स्पेक्टर लेन बर्न्सका अनुसार टली हेड्स नजिकै रहेको केनेडी शोल क्षेत्रमा भएको घटनापछि वातावरण तथा विज्ञान विभागसँग सहकार्य गरी अनुसन्धान अघि बढाइएको हो।
And died from a critical head injury.
मेलबर्नकी 18 वर्षीय बियङ्का एडलरले सगरमाथाको शिखरमा पुग्ने सबैभन्दा कम उमेरकी अस्ट्रेलियन बन्दै इतिहास रचेकी छन्। दोस्रो प्रयासमा 2 नेपाली गाइडको साथमा उनले सफलतापूर्वक आरोहण गरेकी हुन्। आफ्नो परिवारमा दुवै अभिभावक पनि पर्वतारोही नै रहेको उनले बताइन्।
Doing lots of outdoor adventuring, and I gradually sort of progressed, and I didn't think I'd be climbing Everest at 18 years old, but I just progressed in the climbs that I did, and I fell in love with the Himalayas and then wanted to climb Everest and trained really hard for it.
अब खेलकुदमा एएफएल। मेलबर्नका पूर्व प्रशिक्षक तथा मोटर न्युरोन रोग एमएनडीका अभियन्ता निल ड्यानहरको सम्मानमा विक्टोरियामा राज्य स्तरीय स्मृति सभा आयोजना गरिने भएको छ। ड्यानहरको सोमबार 65 वर्षको उमेरमा निधन भएको हो। प्रधानमन्त्री एन्थनी अल्बनिजीले उनीप्रति संसदमा श्रद्धाञ्जली व्यक्त गरेका छन् भने राज्यले उनको सम्मानपूर्वक विदाई गर्ने विक्टोरियाकी प्रिमियर जसिन्टा एलनको भनाइ छ।
As an incredible footballer and the contribution he has made to the game here in this state and nationally. But that incredible commitment and determination following his diagnosis of MND and his determination not just to fight the beast, but to give his energy to finding a cure, to raising money for a cure, and how that has touched the lives of so many families.
हस्तश्रोतावृन्द, SBS नेपालीबाट गत 7 दिनका प्रमुख अस्ट्रेलियन समाचार यति नै। र कार्यक्रमका थप विषयवस्तुहरूका लागि भने सिडनीतर्फ लागौं, जहाँ हुनुहुन्छ सहकर्मी सुनिता पोखरेल।
SBS नेपाली, SBS साउथ एसियनमा
धेरै धेरै धन्यवाद दिनेताजी र सुनिहाल्नुभयो अब अस्ट्रेलियाका पछिल्ला सात दिनका प्रमुख समाचारहरू के रहेका थिए भनेर यो रिपोर्टलाई चाहिँ तपाईँलाई हाम्रो वेबसाइट sbs.com.au/नेपालीमा पाउन सक्नुहुन्छ. त्यसै गरेर तपाईँले अब पहिला नै आफ्नो मोबाइलमा एसपीएस अडियो एप डाउनलोड गरिसक्नु भएको छ, एसपीएस नेपालीलाई फलो गरिसक्नु भएको छ भनेदेखि त ट्याक्क नोटिफिकेसन आइहाल्थ्यो होइन. यदि छैन भने पनि डाउनलोड गरिहाल्नुहोस् होइन. अनि त्यसपछि एसपीएस नेपालीलाई फलो गरेर अब कार्यक्रमका साथसाथै क्याचअप रेडियो त्यसै गरेर पडकास्टहरू एसपीएस नेपालीका पब्लिस हुने बित्तिकै पाउन सक्नुहुन्छ. अब यति भन्दै कार्यक्रममा पालो भएको छ अस्ट्रेलियामा पछिल्लो समयमा अस्ट्रेलियाको राजनीतिमा विशेष गरेर पछिल्लो समयमा देखिएको एउटा विषय र चर्चा भएको एउटा विषयको वान नेसनको बढ्दो समर्थनका बीच स्वतन्त्र सांसदहरू नयाँ पार्टी गठनबारे छलफलमा जुटेका छन्. टिल भनेर पनि चिनिने अस्ट्रेलियाका स्वतन्त्र सांसदहरू नयाँ राजनैतिक दल गठन गर्ने सम्भावनाबारे छलफलमा रहेको बताइएको छ. मुख्य राजनैतिक दलहरूप्रति बढ्दो अविश्वास र वान नेसनका लागि बढेको समर्थनलाई ध्यानमा राख्दै केही स्वतन्त्र सांसदहरूले अस्ट्रेलियालाई अझ विवेकशील प्रतिपक्ष आवश्यक रहेको बताएका छन्. थप यो रिपोर्टमा
अस्ट्रेलियाका स्वतन्त्र सांसदहरू मध्ये केहीले नयाँ राजनैतिक दल गठन गर्ने विषयमा छलफल भइरहेको पुष्टि गरेका छन्. वारिङ्गाकी स्वतन्त्र सांसद जाली स्टेगलले अस्ट्रेलियाको राजनीतिको बदलिँदो परिदृश्यलाई ध्यानमा राख्दै आफू पनि परिवर्तन अनुसार ढल्न तयार हुनुपर्ने बताएकी छिन्.
So I've always been open to having conversations to look at that of how do we evolve and grow the movement. There's been significant changes, right? And as an athlete, you always have to meet the field of play. Staying still is not how you keep winning.
रेडब्रिज ग्रुप र एक्सेन्ट रिसर्चको हालैको सर्वेक्षणले यदि यसै हप्ताको 25 मेमा संघीय चुनाव भएको भए वान नेसनले तल्लो सदनका 59 सिट जित्न सक्ने देखाएको छ. दक्षिणपन्थी दलको बढ्दो प्रभावलाई रोक्ने प्रयास स्वरूप केही स्वतन्त्र सांसदहरूले मतदातालाई मुख्य दलहरूको विकल्प दिने उपायबारे विचार गरिरहेको बताएका छन्. स्टेगलले मुख्य दलहरूको विपक्षलाई कमजोर बनाउने प्रयास भइरहेका बेला अस्ट्रेलियनहरूलाई विवेकशील विकल्प आवश्यक रहेको भनाइराखिन्.
We saw last term the government, Labor and the coalition come together to do a deal when it came to donation reform and spending reform, very much to try and lock out competition and lock the game for the major parties. Now since the last, and you would remember I was fairly vocal in my opposition to those changes, and then what we're seeing evolve is a growth of One Nation and people frustrated with the major parties and a real change in the Australian political landscape.
भित्री शहरी क्षेत्रका पहिले लिबरल पार्टीको बलिया मानिएका सीटहरू सन् 2022 केही स्वतन्त्र उम्मेद्वारहरूले आफ्नो नियन्त्रणमा लिएका थिए. केही मध्यमार्गी लिबरल नेताहरूले पनि सम्भावित नयाँ दलमा सामेल हुन पार्टी त्याग्न सक्ने अड्कलबाजी भइरहँदा यस कुरालाई कम महत्व दिँदै विपक्षी नेता एङ्गस टेलरले विकल्प चाहनेहरूले गठबन्धनलाई मतदान गर्नुपर्ने बताएका छन्.
But I tell you what, we are the one party or coalition that is fighting the Labor Party every day. If people want to support a party or coalition that fights the Labor Party, support the Liberal and National parties, because that's our fight.
ग्रिन्सका सेनेटर डेभिड सुब्रिजले स्वतन्त्र भएको आधारमा जित हासिल गरेका सांसदहरूले नै पार्टी खोल्दा स्वतन्त्र मतदाताहरूले यो कदमलाई कसरी लिनेछन् भन्नेबारे आफू अनिश्चित रहेको बताएका छन्.
Well, how can a bunch of independents become a party? It's a matter for them to explain how that's going to work, not for me. Actually, running a party is complicated. You need to achieve consensus. You need a very clear set of principles. The Greens have 4 key principles that drive us as a party. And I've got to tell you, it's a long, hard project keeping a party together on a national level. And, if people want to start their own party, it's a matter for them.
स्वतन्त्र सांसदका रूपमा आफ्नो आकर्षण कमजोर हुन सक्छ भन्ने चिन्ताका बीच स्वतन्त्र सांसद एलेग्रा स्पेन्डरले उनीहरूको राजनीतिलाई सधैँ समुदायले नै दिशा दिने बताएकी छिन्.
I think what people are saying is they are done with this sort of toe the party line, say what the party says, regardless of what you think. I think this is what people are reacting to. Now, there are some real great models in from the community independents, but, for instance, you can't run Senate candidates without a party. There are a lot of advantages now the government has put in place with the full-hearted support of the opposition to make sure that independents have less access to funding than previous, you know, than themselves. So I think there are some real challenges there. And I'll be honest, I'm saying this, I'm trying to be open about this because this is a live discussion. This is tricky, you know, but I think at the same time, my view on this is that you need to meet the moment.
म्याकेलरकी सांसद सोफी स्क्याम्स र एसीटीका सेनेटर डेभिड पकले उक्त विचारलाई पूर्ण रूपमा अस्वीकार नगर्ने बताएका छन्। अर्कोतर्फ मोनिक रायन, निकोलट बुला र केट चेनी जस्ता नेताहरूले पनि यस्तो कदमबारे विचार नगर्ने बताएका छन्। धेरै रिजनल क्षेत्रका स्वतन्त्र सांसदहरूले पनि यस्तो सम्भावनालाई अस्वीकार गर्दै मतदाताको विश्वास कायम राख्न आफ्नो स्वतन्त्रता नै महत्वपूर्ण रहेको बताएका छन्। क्वीन्सल्याण्डका सांसद बब क्याटरले भने स्वतन्त्र सांसदहरू कुनै पार्टीको प्रतिनिधित्व गर्न निर्वाचित नभएको बताएका छन्।
You can, you know, represent your area, and that's what you're paid to do. You're not paid to represent a little party machine in Sydney or Brisbane or Melbourne. You know, you're paid to represent the Premier electorate, and I can absolutely assure you, as a person that came out of the party system for like 25 years, we did not represent our electorates. We represented a very tiny little party machine in Brisbane or Sydney or Melbourne. I'm very proud of what we've been able to achieve as a group, but we're not a group.
साउथ अस्ट्रेलियाको सेन्ट्रल अलायन्स समूहकी सदस्य रेबेका शार्की र पहिले नेशनल्समा रहेका तर पछि पार्टी छोडेर स्वतन्त्र बनेका एन्ड्रु गीले पनि उक्त समूहमा सामेल हुने सम्भावना नरहेको स्पष्ट पारेका छन्। इन्डाय निर्वाचन क्षेत्रकी स्वतन्त्र सांसद हेलेन हेन्चले बब क्याटरको भनाईलाई उद्धृत गर्दै पार्टी राजनीति आफ्ना लागि नभएको बताएकी छिन्।
I mean, let a thousand blossoms bloom. If people want to talk about forming more formal allegiances through a party, you know, go your hardest. There's a lot of speculation about this this week. It's not something for me, but it may be something for other people.
र एसपीएस न्यूजका लागि सिडनी ल्याङद्वारा तयार पारिएको यो रिपोर्ट सुन्नुभयो एसपीएस नेपालीको कार्यक्रममा। र यो सामग्रीलाई तपाईँले हाम्रो वेबसाइट sbs.com.au/nepalima, त्यस्तै अडियो एपमा एसपीएस अडियो एपमा पनि पाउन सक्नुहुन्छ। युट्युबमा पनि एसपीएस नेपालीका पडकास्टहरू सुन्न सक्नुहुन्छ। त्यसका लागि चाहिँ एसपीएस साउथ एसियन ह्यान्डलमा जानुपर्ने हुन्छ तपाईँहरूले। र यति भन्दै अब तपाईँहरूलाई फेरि पनि प्रश्न होइन, स्वतन्त्र सांसद हरूको यो प्रयास नयाँ पार्टी खोल्ने भनेको जुन छलफल चलिरहेको छ यो बारेमा चाहिँ तपाईँलाई तपाईँको धारणा के रहेको छ? आफ्नो प्रतिक्रिया पठाउनका लागि हामीलाई एसएमएस गर्नुहोला। कार्यक्रम अवधिभर मंगलबारको प्रत्यक्ष प्रसारण सुनिरहनु भएको छ भने नम्बर रहेको छ 0439799767। र अब पनि कार्यक्रममा पालो भएको छ पहिलो ब्रेक लिने। ब्रेक पश्चात हामी कुरा गर्नेछौँ एउटा नेपाली रेस्टुरेन्टको बारेमा, अनि त्यसपछि दाल भात तरकारीका बारेमा पनि चर्चा गरौँला होइन। अहिलेको लागि चाहिँ ब्रेक, र ब्रेक पछि छिट्टै फर्किएर आउनेछौँ।
तपाईँ एसपीएस नेपालीको साथमा हुनुहुन्छ।
र यो पहिलो विश्रामपछि फेरि पनि स्वागत छ तपाईँलाई। तपाईँ सुन्दै हुनुहुन्छ एसपीएस साउथ एसियनमा नेपाली कार्यक्रम, र म सुनिता पोखरेल रहेको छु तपाईँको साथमा। र अबको लगभग 40 मिनटको समयावधिभर म तपाईँको साथमा नै रहनेछु। साथमा रहनेछ अन्य विविध जानकारीमूलक, रोचक, रमाइला सामग्रीहरू पनि। र यो कार्यक्रम चाहिँ तपाईँले मंगलबार एसपीएस साउथ एसियनमा दिउँसो 2 बजे प्रत्यक्ष प्रसारणका साथै बिहिबार एसपीएस रेडियो 2 पुनः प्रसारणमा सुनिरहनु भएको छ अथवा क्याचअप रेडियोमा सुनिरहनु भएको हुनसक्छ जुनसुकै समयमा। साथै अब एसपीएस नेपालीको पडकास्टहरूमा पनि सुन्न सक्नुहुन्छ। त्यसैले अब जहाँ सुने पनि के थाहा पाउनुहोस् भने यो चाहिँ एसपीएस साउथ एसियनको नेपाली कार्यक्रम हो। र एसपीएस नेपालीको अर्को रेडियो कार्यक्रम भने तपाईँले हरेक बिहिबार दिउँसो 2 बजे एसपीएस साउथ एसियनमा प्रत्यक्ष प्रसारण, र आइतबार एसपीएस रेडियो 2 अपराह चारदेखि 5 बजेसम्म पुनः प्रसारण मार्फत सुन्न सक्नुहुन्छ। हामीलाई डिजिटल रेडियोमा एसपीएस साउथ एसियन भइहाल्यो. तपाईँको डिजिटल टिभीको च्यानल 305 अथवा एसपीएस अडियो एप डाउनलोड गरेर सुन्न सक्नुहुन्छ. त्यसै गरेर एसपीएस अन डिमाण्डमा पनि एसपीएस साउथ एसियन अन्तर्गत यसो जानुभयो भनेदेखि त्यहाँ एसपीएस नेपालीको यो प्रत्यक्ष प्रसारण पनि त्यहाँ देखाइराखेको हुन्छ. त्यहाँबाट पनि सुन्न सकिन्छ. अथवा हाम्रो वेबसाइट त छँदैछ सदा सर्वदा sbs.com.au/nepali. र अब गीत संगीतको लागि पनि हाम्रो एउटा छुट्टै कार्यक्रम रहेको छ. त्यसको बारेमा थप जानकारी दिने नै छु. आज पनि कार्यक्रममा केही गीतहरू त राखौँला होइन, तर अहिलेको लागि भने अघिल्लो कार्यक्रमको एउटा विषयलाई यहाँ जोडौँ है त. अस्ट्रेलियामा मे 18-24 राष्ट्रिय स्वयंसेवा सप्ताह मनाइँदै गर्दा हामीले गत हप्ताको कार्यक्रममा अस्ट्रेलियाको नेपाली समुदायका स्वयंसेवा गर्दै आएका केही नेपाली भाषीहरूसँग गरेको कुराकानी राखेका थियौं. मेलबर्नमा केही समय अघि अस्ट्रेलियन नेपाली सिनियर सिटिजन सोसाइटीले अस्ट्रेलियन नेपाली मल्टिकल्चरल सेन्टर एनएमसीमा आयोजना गरेको मदर्स डे कार्यक्रममा उपस्थित भएकाहरूसँग सहकर्मी दिनिता रिसालले गर्नुभएको कुराकानीको यो छोटो अंश एसपीएस साउथ एसियनको यो नेपाली कार्यक्रममा.
यो गर्नु भनेको गाह्रै हुन्छ, तर सबै कुरो चाहिँ टाइम म्यानेजमेन्टबाट आउँछ. टाइम म्यानेजमेन्ट र एउटा इन्ट्रेस्ट भनेको चाहिँ हुनुपर्छ कि मान्छेमा. मान्छेले सधैँभरि मसँग समय छैन समय छैन भन्छ होइन, तर भनौँ न यतिकै टिभीमा टिभी हेरेर यतिकै मोबाइलमा बोलेर खेर फाल्नुभन्दा चाहिँ आफ्नो समय चाहिँ कमसेकम भलेन्टियर गरेर समाजमा आफूले कस्तो सक्दो पैसाले गरेर हुन्छ कि, अब हामीले पैसाले गर्नु नसके पनि आफ्नो समय दिएर चाहिँ गर्ने कोसिस गरिरहेको छु. अब विशेष गरी भन्दाखेरि म मन्डे टु स्याटरडे नै काम गर्छु होइन, सन्डे पनि मेरो कामहरू निस्किरहेको छ, तर म चाहिँ मन्डे टु स्याटरडे काम गरे पनि अरू बेला चाहिँ मैले अब यो एनएनसी एएनएनसीको मात्रै होइन, हामी चाहिँ एनएनसीआईको पनि कार्यक्रमहरू गरिरहेको छु.
र मे 18-24 मनाइएको राष्ट्रिय स्वयंसेवा सप्ताहको अवसरमा गरिएको कुराकानीको यो छोटो अंश सुन्नुभयो तपाईँले, र जानकारी पनि गराउन चाहिहाल्ने यससँगै के प्रस्तुत विचारहरू वक्ता स्वयंका हुन् र त्यसमा एसपीएसको समर्थन वा विरोध रहेको छैन. र यस्तै किसिमका सामग्रीहरू जुन चाहिँ समुदायलाई चासो लाग्ने अथवा जानकारी दिनुपर्ने सामग्रीहरू हुन्छन् ती चाहिँ हाम्रो वेबसाइट sbs.com.au/nepalimा रहेका छन्. त्यहाँ गएर पनि एसपीएस नेपालीका पडकास्टहरूलाई सुन्न सक्नुहुन्छ आफ्नै समयमा. यति भन्दै अब भने समुदायकै चासोको अर्को एउटा विषयलाई यहाँ जोडौँ. नेपाली समुदायको चासोको विषय भन्नुपर्दाखेरि खाद्य सुरक्षा उल्लङ्घन गर्दा सिडनीको एक नेपाली रेस्टुरेन्टले भारी जरिमाना तिर्नु परेको प्रसंगलाई यहाँ जोड्दैछु. न्यू साउथ वेल्सको एक नेपाली रेस्टुरेन्ट र त्यसका सञ्चालकलाई सन् 2023 फैलिएको साल्मोनेला प्रकोपसँग सम्बन्धित एक खाद्य सुरक्षा उल्लङ्घनको घटनामा दोषी ठहर भएको छ. थप यो रिपोर्टमा.
दक्षिण पश्चिमी सिडनीको क्याम्सी स्थित खुकुरी नेपाली रेस्टुरेन्टका रूपमा व्यापार गर्दै आएको वाइडीआर हस्पिटालिटी ग्रुप प्रोप्राइटी लिमिटेड र यसका निर्देशक ज्वलन्त खतिवडालाई 21 अप्रेल सन् 2026 बरुड लोकल कोर्टले न्यू साउथ वेल्स फूड एक्ट 2003 अन्तर्गत दोषी ठहर गर्दै $37,500 जरिवाना गरेको हो. कम्पनीमाथि सरसफाई तथा पेस्ट कन्ट्रोल वा किरा फट्याङ्ग्रा नियन्त्रणमा लापरवाही गरेको साथै खाद्यजन्य रोग फैलाउने असुरक्षित खाना बिक्री गरेको लगायत 12 आरोप लगाइएको थियो. न्यू साउथ वेल्स फूड अथोरिटीका प्रवक्ताले एसबीएस नेपालीलाई पठाएको प्रतिक्रियामा यो घटनाले होटल तथा रेस्टुरेन्ट व्यवसायमा खाद्य पदार्थ सुरक्षित रूपमा राख्ने र सरसफाई कायम राख्ने अभ्यासको महत्वलाई उजागर गरेको बताएका छन्. अथोरिटीले खाद्य व्यवसाय सञ्चालन गर्नेहरूले आफूले तयार पार्ने र बिक्री गर्ने खानासँग सम्बन्धित जोखिमबारे स्पष्ट बुझाइ राख्नुपर्ने जनाएको छ. साथै निश्चित तापक्रममा राख्नै पर्ने खाद्य सामग्री सही तरिकाले भण्डारण गर्नुपर्ने, खाना स्वच्छ रूपमा तयार गरी सुरक्षित तापक्रममा पकाउनु पर्ने तथा दूषित हुन नदिन सबै स्थान प्रभावकारी रूपमा सफा र सेनिटाइज गर्नुपर्ने बताएको छ. प्रवक्ताले खाद्य व्यवसाय सञ्चालन हुने स्थानमा किरा फट्याङ्ग्रा पस्न नदिन र नियन्त्रण गर्न सबै सम्भव उपाय अपनाउनु पर्नेमा पनि जोड दिएका छन्. अब नेम एन्ड सेम सूचीका बारेमा कुरा गरौं। न्यू साउथ वेल्स फूड अथोरिटीले खाद्य सुरक्षा कानून उल्लंघन गरेका वा उल्लंघन गरेको आरोप लागेका व्यवसायहरूको नाम सहितको सूची सार्वजनिक रूपमा राख्ने गर्छ। नेम एन्ड सेम सूचीले उपभोक्तालाई कहाँ खाने वा किनमेल गर्ने भन्ने बारे जानकारी सहित निर्णय लिन सहयोग पुर्याउँछ। र न्यू साउथ वेल्समा सबैभन्दा धेरै कुन ठाउँका खाना चाहिँ असुरक्षित पाइएका छन् त? यो सूची शुरू भएता खाद्य सुरक्षा उल्लंघन सम्बन्धी सबैभन्दा धेरै जरिवाना सूचना सिटी अफ सिडनी, ब्ल्याकटाउन, विलबी र बरोडका स्थानीय सरकारी क्षेत्रमा जारी गरिएको फूड अथोरिटीले जनाएको छ। ती क्षेत्रमा खाद्य व्यवसायको संख्या धेरै भएकाले यस्तो अवस्था देखिएको बताइएको छ। र हालसम्मकै सबैभन्दा धेरै जरिवाना चाहिँ कति रहेको छ त? न्यू साउथ वेल्स कानून अनुसार लोकल कोर्टमा दायर गरिने खाद्य सम्बन्धी अपराधमा प्रत्येक असुर अधिकतम $10,000 जरिवाना हुन सक्छ। प्राधिकरणले हालैको अर्को मुद्दाको बारेमा पनि उल्लेख गरेको छ, जसमा क्राउन प्लाजा टेरिकल प्यासिफिकलाई सन् 2022 पाहुनाहरू बिरामी पर्ने गरी सेल्मोनेला टाइफिम्युरियम युक्त असुरक्षित खाना बिक्री गरेको आरोपमा मार्च सन् 2026 दोषी ठहर गरिएको थियो। उक्त मुद्दामा अधिकतम जरिवाना लगाइएको थियो। गस्फोर्ड लोकल कोर्टमा भएको सुनवाईमा होटललाई चार प्रमुख कसुरमा दोषी ठहर गर्दै $53,000 भन्दा बढी जरिवाना तथा व्यवसायिक खर्च तिर्न आदेश दिइएको थियो। उनीहरूलाई चारवटा कसुरका लागि उपलब्ध अधिकतम $10,000 दरले जरिवाना गरिएको थियो, साथै $13,000 व्यवसायिक खर्च र $342 अदालत शुल्क पनि तिर्न आदेश दिइएको थियो। आर्थिक वर्ष सन् 2024-25 राज्यमा जरिवाना हुने सबैभन्दा धेरै देखिने किसिमका खाद्य सुरक्षा उल्लङ्घनहरूमा फोहोर खाद्य परिसर, गलत खाद्य भण्डारण र अपर्याप्त हात धुने सुविधा रहेका थिए। न्यू साउथ वेल्समा खुकुरी नेपाली रेस्टुरेन्टको जस्तो खाद्य व्यवसायसँग सम्बन्धित साल्मोनेला प्रकोप विरलै देखिने गरेको अथोरिटीले जनाएको छ। यद्यपि ओजी फूडनेटको तथ्याङ्क अनुसार अस्ट्रेलियाभर प्रत्येक वर्ष करिब 41 लाख ग्यास्ट्रोएन्टराइटिसका घटना खाद्यजन्य रोगका कारण हुने गर्दछन्, जसबाट अर्थतन्त्रमा वार्षिक करिब 2.81 अर्ब डलर बराबरको भार पर्ने अनुमान गरिएको छ।
अनलाइन र सोसियलमा थप सामग्रीहरू पाउनुहोस्। sbs.com.au/nepalima जानुहोस् वा फेसबुकमा SBS नेपालीलाई फलो गर्नुहोस्।
र सिडनीमा एक नेपाली रेस्टुरेन्टले जरिमाना तिर्नु परेको खाद्य सुरक्षा उल्लङ्घनको घटनामा दोषी पाइएपछि भन्ने सम्बन्धी यो सामग्री सुन्नुभयो। यसलाई तपाईँले हाम्रो वेबसाइटमा पनि पाउन सक्नुहुन्छ, त्यसै गरेर एसपीएस अडियो एपमा पनि सुन्न सक्नु नै हुन्छ। र आज चाहिँ कार्यक्रममा अब प्रत्यक्ष प्रसारण सुनिरहनु भएको छ भने यो 26 मेको प्रत्यक्ष प्रसारण भएको हुनाले आज चाहिँ नेसनल सरी डे र यो भनेको के हो तपाईँहरूलाई जानकारी छ भने हामीलाई एसएमएस पठाउनु भनेर हामीले चाहिँ यो सोसियल मिडियामा विशेष गरेर फेसबुकमा चाहिँ राखेका थियौँ होइन। अब त्यो नम्बर फेरि पनि एकचोटि म दिन चाहन्छु, 0439799767 रहेको छ नम्बर। र त्यहाँनिर एसएमएस गरेर यो दिनका बारेमा तपाईँले के बुझ्नु भएको छ भनेर पठाउन सक्नुहुन्छ। कसैले म्यासेज त पठाउनु भएको छ तर हाई आर सरी डे भन्नुभएको छ, अब त्यो अलिकति सेन्स गरेन अनि के भनेको भनेर, तर जे होस् अब तपाईँले चाहिँ के भन्न खोज्नु भएको पनि बुझेनौ, त्यही भएर फेरि पठाउनु होला के हो सरी डे भनेर हामीलाई पनि अलिकति बुझाउने गरे कि भन्दै। अब अहिले चाहिँ अब केही बेर अगाडि रेस्टुरेन्टको कुरा गऱ्यौँ, रेस्टुरेन्ट भनेपछि खानेकुराको याद आउँछ होइन। अब खानेकुरा भन्दाखेरि हामी नेपालीलाई के याद आउँछ त अर्को भन्दा दाल भात तरकारी। त्यसैले अब खान नमिले पनि यो गीत सुनेर दाल भात तरकारीलाई सम्झ्यौँ। राजेश पायल राई र स्मिता दाहालको आवाजमा चलचित्र दाल भात तरकारीबाट यो टाइटल सङ। र दाल भात तरकारी प्रेमको जाहिरी पनि तरकारीमै होइन, अनि पाइनँ भनेदेखि भनेर अलिकति घुर्की पनि दाल भात तरकारीमै लगाएपछि अब हामीलाई त प्यारो छँदैछ भनेर थाहा भइहाल्यो प्रष्ट रूपमा होइन। तर यो दाल भात तरकारी चाहिँ नेपालीको प्यारो खाना हो भनेर विदेशीहरूलाई पनि थाहा छ। यसको प्रमाण स्वरूप एक अस्ट्रेलियनको सगरमाथा र दाल भात अनुभव लिएर आउनेछु यो ब्रेकपछि, त्यसैले हामी सँगै रहनुहोला।
एसबिएस नेपाली मोबाइल अनलाइन र रेडियोमा।
र
र यो दोस्रो ब्रेकपछि फेरि पनि स्वागत गरे तपाईँलाई. तपाईँ सुन्दै हुनुहुन्छ स्पेस साउथ एसियनमा नेपाली कार्यक्रम. म सुनिता पोखरेल रहेको छु तपाईँको साथमा. र अब भने कार्यक्रमलाई फेरि जोडतोडका साथ निरन्तरता किन पनि दिनुपर्छ भन्ने सामग्री धेरै छन् होइन. समय यति छिटो बित्छ कि त्यही भएर छिटो छिटो आजको प्रस्तुतिहरूको बारेमा कुरा गरौँ. बरु तपाईँहरूलाई अब चलचित्रहरू हुन्छ नि टेलिभिजनमा विभिन्न कार्यक्रमहरू हेर्न मन लाग्छ भने चाहिँ यसैसँग सम्बन्धित एउटा जानकारी है त. अस्ट्रेलियाको यात्रा गर्नुहोस्. एपीवाई ल्यान्ड्सदेखि याराबासम्म द बियानाले अफ सिडनी रिमेमोरी रिभिल्ड संग्रहको साथमा यस श्रृङ्खलामा 10 कलाकारहरूसँगको अन्तर्वार्ता प्रस्तुत गरिएको छ, जसमा स्मृति, पहिचान र नभनिएका इतिहासहरूलाई केलाइएको छ. उनीहरूको सृजनात्मक संसारमा पाइला टेक्नुहोस् र साहसी एवं गहिरो मानवीय कथाहरूको अनुभव गर्नुहोस्, जुन लामो समयसम्म तपाईँको मानसपटलमा ताजा रहिरहनेछ. द बियानाले अफ सिडनी रिमेमोरी रिभिल्ड संग्रह अहिले एसबीएस अन डिमान्डमा निशुल्क स्ट्रिमिङ भइरहेको छ.
SBS नेपाली, SBS साउथ एसियनमा.
र एसपिएस अन डिमान्डमा के हेर्ने त भन्दाखेरि अहिलेको एकदम पछिल्लो एकदम इन्ट्रेस्टिङ सामग्रीको बारेमा जानकारी दिइसकेपछि अब भने कार्यक्रममा अर्को प्रस्तुतितर्फ लाग्ने समय भएको छ. र यो धुन बजेपछि थाहा पाइहाल्नुभयो होला, अब हामी लाग्दैछौँ नेपालतिर र समय भएको छ नेपाल संवाददाता प्रतीक्षा दुलालबाट पछिल्ला 7 नेपाल समाचार सुन्ने.
भारतले स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर संशोधन गरेपछि नेपालबाट भारत चिया पठाउन उत्पन्न भएको असहजता हल भएको छ. करिब 3 यता नेपालबाट भारत चिया पठाउन बन्द जस्तै भएको थियो. मे 1 लागू गरिएको उक्त नियमअनुसार नेपालबाट जाने सबै कन्साइनमेन्टको नमुना परीक्षण गर्नुपर्ने थियो. परीक्षणका लागि चियाका नमुना कोलकाता स्थित प्रयोगशालामा पठाइन्थ्यो, जसले गर्दा परीक्षण रिपोर्ट नआउँदासम्म उच्च शुल्क तिरेर लामो समय कुर्न नेपाली व्यापारी बाध्य थिए. भारतले तत्कालका लागि अनिवार्य प्रयोगशाला परीक्षण छुट दिएकोले सहज भएको हो. पछिल्लो संशोधन अनुसार भारतमा बिक्री हुने चियाका लागि अनिवार्य परीक्षण गर्नु नपर्ने भएको छ, तर निर्यात गरिने चिया भने अनिवार्य परीक्षण गर्नुपर्नेछ. यस साता 270 भन्दा बढी आरोहीले एकै दिन सगरमाथा आरोहण गरेको पर्वतारोहण सञ्चालक सङ्घ नेपालले जनाएको छ. नेपालबाट सगरमाथा आरोहण गरिरहेका ती आरोहीहरूले बुधबार सगरमाथा आरोहण गरेका हुन्. यस समाचार बनाउँदासम्म सरकारी अधिकारीहरूले उक्त आँकडा पुष्टि गरिसकेका थिएनन्. त्यति ठूलो सङ्ख्यामा सगरमाथा आरोहण गरेको भन्ने जानकारी आएको छ. सङ्ख्या ठूलो भएकाले सबै पुष्टि भइसकेको छैन, हामी त्यसको प्रक्रियामा नै छौँ, पर्यटन विभागका निर्देशक हिमाल गौतमले बताए. एकै दिन ठूलो सङ्ख्यामा विश्वकै सबैभन्दा अग्लो हिमाल आरोहण गर्दा क्याम्प 3 र 4 बीच मानिसहरूको लामो लस्करका भिडियो र फोटो सामाजिक सञ्जालहरूमा देखिएका थिए. यस वर्षको वसन्त ऋतुका लागि सगरमाथा आरोहण गर्नका लागि अनुमति पत्र लिनेको संख्या धेरै छ. यस वर्ष हालसम्मकै सर्वाधिक करिब 500 अनुमति पत्र जारी गरिएको छ. यसअघि सन् 2019 मे 22 दिन 223 आरोही एकै दिन सगरमाथाको चुचुरोमा पुगेका थिए. सगरमाथा आरोहणकै अर्को प्रसङ्गमा अस्ट्रेलियाकी बियनका एडलरले यस साता सगरमाथा आरोहण गरेकी छन्। उनले 18 उमेरमा सगरमाथा आरोहण गरेकी हुन्। यससँगै उनी सगरमाथा आरोहण गर्ने सबैभन्दा कान्छी अस्ट्रेलियनको कीर्तिमान बनाउन सफल भइन्. नेपाली चलचित्र एलिफेन्ट्स इन द फगले कान्स फिल्म फेस्टिभलमा जुरी प्राइज जितेको छ. अविनाश विक्रम शाहको निर्देशनमा बनेको उक्त चलचित्रले कान्सको महत्त्वपूर्ण अनसर्टन रिगार्ड अन्तर्गत जुरी प्राइज पाएको हो. हात्तीको आक्रमणबाट पीडित बस्ती र त्यहाँ बस्ने नै एक आमा र छोरीको सम्बन्धको सेरोफेरोमा चलचित्र बनेको छ. चलचित्रमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका विषयवस्तु मनछुने गरी देखाइएको छ. यसैबीच काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले एलिफेन्ट्स इन द फग चलचित्रले पाएको सम्मानका कारण यस वर्षको कान्स फिल्म फेस्टिभल नेपालका लागि विशेष भएको बताइन्. कान्स फिल्म फेस्टिभलबाट फर्केपछि शनिबार विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भनिन्,
अनसर्टेन रिगार्ड भनेर त्यो चाहिँ एकदमै प्रेस्टिजियस क्याटेगोरी अथवा भनौँ सेक्टरमा नेपाली फिल्म छानिनु आफैमा पनि एकदमै गर्व गर्ने क्षण रहेको थियो र त्यसको वर्ल्ड प्रिमियरमा म आफू पनि सहभागी भएँ र यो नेपालको मुभी हो नेपालको टिम हो भनेर चिनाइरहँदाखेरि त्यो हामी सबै नेपालीको लागि एकदमै गर्वको क्षण रह्यो।
उम्दा र बाजुराको सीमा क्षेत्र विवादबारे अध्ययन गर्न गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षकको कमाण्डमा एक टोली गठन गरेको छ। टोलीलाई घटनाको अध्ययन गरी प्रतिवेदन बुझाउन निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ। उम्दा र बाजुराको सिमानामा पर्ने लामपट्टा च्याचौर क्षेत्रमा सीमा विवाद भएको थियो। उक्त स्थानमा बाजुराले अस्थायी प्रहरी चौकी बनाउन थालेपछि विवाद भएको थियो। यस्तै बाजुरा र हुम्ला जिल्लाको सीमा सम्बन्धी प्राविधिक पक्ष अध्ययन गर्न सरकारले एक समिति गठन गरेको छ। नापी विभागका महानिर्देशक सुनिल डङ्गोलको संयोजकत्वमा आइतबार समिति गठन भएको हो। घरेलु मैदानमा भएको क्रिकेट विश्वकप लिग दुईको अन्तिम खेलमा नेपालले अमेरिकालाई 122 रनको विशाल अन्तरले पराजित गरेको छ। जितसँगै नेपाल यस महत्वपूर्ण श्रृङ्खला अन्तर्गत भएका चार खेलमध्ये तीनमा विजयी भयो। नेपाल अमेरिका र स्कटल्यान्ड सम्मिलित श्रृङ्खलाको पहिलो खेलमा नेपाल स्कटल्यान्डसँग 2 रनले पराजित भएको थियो। त्यसपछिका खेलमा भने नेपाल अपराजित रह्यो। लिग दुई अन्तर्गत 28 खेल खेलिसकेको नेपाल 24 अङ्कसहित 5 स्थानमा रहेको छ। अमेरिका र स्कटल्यान्डको सम्मान 38 अङ्क रहेको छ, तर रन रेटका आधारमा अमेरिका शीर्ष स्थानमा छ। शुक्रबार भएको खेलमा नेपालले अमेरिकालाई 318 रनको लक्ष्य दिएको थियो। ठूलो लक्ष्य पछ्याइरहेको अमेरिका 41.2 ओभरमा 195 रनमा अल आउट भयो। 8 राष्ट्र रहेको लिग दुईका शीर्ष 4 टोली अर्को वर्ष हुने एक दिवसीय विश्वकप छनौटमा पुग्नेछन्। लिग दुईका आगामी खेलबारे सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली टोलीका कप्तान रोहित पौडेलले भने,
जुन हिसाबले हामी क्रिकेट खेलिरहेछौँ र प्लस सजिलो हुँदैन किनभने नेदरल्यान्ड्स टफ सिरिज छ, प्लस ओमान पनि राम्रो राम्रो टिम हो, राम्रो कन्डिसन्स च्यालेन्जिङ हुन्छ। सो आई थिङ्क वी आर भेरी होपफुल, बट त्यही अब आफ्नो स्ट्यान्डर्ड्सको क्रिकेट खेल्यो भने मलाई लाग्छ कि हामी टप फोरमा एन्ड अप हुन्छ।
एसियाली खेलकुद प्रतियोगिता र एसिसी प्रिमियर कपको तयारीमा रहेको नेपाली महिला राष्ट्रिय क्रिकेट टिमले मलेसियासँग खेलेको दुवै खेल जितेको छ। पहिलो खेल 2 विकेटले जितेको नेपाल दोस्रो खेलमा 7 विकेटले विजयी भएको हो। एसपीएस नेपालीका लागि प्रतीक्षा दुलाल, काठमाडौँ।
एसबीएस साउथ एशियन।
र नेपालबाट पनि पछिल्ला 7 दिनका प्रमुख समाचारहरू सुनिहाल्नुभयो नेपाल संवाददाता प्रतीक्षा दुलालबाट। र यो कार्यक्रम रहेको छ एसपीएस साउथ एसियनमा नेपाली कार्यक्रम, म सुनिता पोखरेल रहेको छु तपाईँको साथमा। र अलिकति अब गीत सङ्गीतको बारेमा कुरा गरौँ न, होइन गीत सङ्गीतकै लागि भनेर हाम्रो चाहिँ अर्को एउटा कार्यक्रम पनि रहेको छ, म्युजिक आवर नेपाली हिट्स, जुन चाहिँ एसपीएस साउथ एसियनमा सोमबार दिउँसो 2-3 बजेसम्म सुन्न सक्नु हुन्छ। त्यसैले सोमबार टक्कसँगले हुन्छ नि गाडीमा हिँड्दै गर्दाखेरि नेपाली गीत बज्यो भने नझुकिनु होला। तपाईँ अस्ट्रेलियाकै कुनै अडियो सुन्दै हुनुहुन्छ अथवा अडियो प्रस्तुति के भन्ने रेडियो पनि होइन, अब त्यो अनलाइन रेडियो भनौँ होइन, त्यहाँ सुनिरहनु भएको हुनेछ। यति भन्दै अब भने गीत सङ्गीतलाई नै निरन्तरता दिउँ होइन। पक्कै पनि न्युज चाहिँ यतातिरको, गीत सङ्गीत चाहिँ नेपालतिरको बजाउने क्रममा चाहिँ अब पालो भएको छ सुशान्त घिमिरेको स्वरमा जिन्दगी सर र बोलको यो गीत सुन्ने। र जिन्दगी सरर भन्दै थिए सुशान्त घिमिरे। र जिन्दगी सरर भने जस्तै अब हामी पनि कार्यक्रममा अन्तिम ब्रेक सरर लिएर अनि त्यसपछि फेरि फर्केर आउनुपर्छ होला। ब्रेक पछाडि चाहिँ हामी एउटा अस्ट्रेलियनको सगरमाथा र दाल भात अनुभवलाई यहाँहरू सामु प्रस्तुत गर्नेछौँ। अहिले भने कार्यक्रममा अन्तिम ब्रेक। यो अन्तिम विश्रामपछि फेरि पनि स्वागत छ। तपाईँ सुन्दै हुनुहुन्छ एसपीएस साउथ एसियनमा एसपीएस नेपालीको यो कार्यक्रम, म सुनिता पोखरेलको साथमा। र अब भने कार्यक्रममा अघिदेखि नै कुरा गरेको विदेशीलाई दाल भात बारे थाहा भएको कुरालाई अब चाहिँ जोडौँ है त मेलबर्नकी 18 वर्षीय बियङ्का एडलर्डले सगरमाथाको शिखरमा पुग्ने सबैभन्दा कम उमेरकी अस्ट्रेलियन बन्दै इतिहास रचेकी छिन्. दोस्रो प्रयासमा दुई नेपाली गाइडको साथमा उनले 8849 मिटर अग्लो शिखर सफलतापूर्वक आरोहण गरेकी हुन्. आरोहणका चुनौतीदेखि नेपाली खानाको चर्चासम्म एडलर्डसँग सहकर्मी आभास पराजुलीले गर्नुभएको कुराकानी अबको प्रस्तुतिमा.
Talk to us about the time at the top of the mountain. Like, did it feel like reaching for the stars? Because since you're so up high in the mountain.
Yeah, it's a mix of emotions because, yeah, it feels amazing to reach the top. And also, on the other hand, like, just to stop going up because it's quite tiring. So you can start going down. And it's really exhausting being at those altitudes. There's really little amount of oxygen. And yeah, I'm feeling really tired at that point, but I'm really happy that I can, you know, stop going up and that I have reached the top. And yeah, it does feel a lot higher than anything around, but it was also nighttime, so I couldn't see too much. And it's a really amazing moment knowing that you've reached the top of the world, but we also have to go down, and we're only halfway at the top, and most of the accidents happen on the way down, so we have to stay focused and not celebrate too much before we get back down to safety.
How long did you guys hold the fort at the top of the world for? Like,
I actually wasn't sure, and I just checked the other day to see how long between my first photo and my last photo, and it was about 20 minutes, actually. And there was a little bit of waiting because you have to let other people. We were the second group on the summit that day, and we just had to let other people take their photos. And you need everyone to have their moment on the top of them, on the top of the world. And yeah, we also have to be super mindful to not take our big gloves off for too long, and because that's also how we can get frostbite. And yeah, there's a lot of things to think about.
And whom did you think first about when you were atop Everest? Was it mom, dad, or somebody else?
I was happy that I was at the top, and it's kind of hard to have super clear thoughts up there because you're not having much oxygen and not nearly as much as we have down here. And I was thinking about all of the training I had done, and I was also lucky enough on the radio through to my dad, who was at camp too. So he got to speak to me, and it was also really late at night. It was 2:20 in the morning, so that was not the time that I expected to summit, but I was really happy just that I had summited early and that I was away from some crowds. So.
And tell us about your two Sherpas, Pemba Shiri and Engdu. How were they?
So Pemba, this is actually my second attempt on Everest. Last year I turned around because of bad weather, and I had climbed with Pemba, and Pemba is really, really strong. He's a really kind person as well, and yeah, I trust him, and he's extremely experienced, and we climb well together, we work well together. He knows how fast I walk, and he's able to set me a good pace, and I'm really grateful to have his support on the mountain. And Nudu, who I had just met this year, I was super happy with him as well. And I think the three of us, Pemba, Nudu and I, it's really important that we can communicate not just whilst we're climbing, but then also in the camps as well. And that was really nice as well. And it was special to share those moments with them as well.
Yeah, talking about moments, you know, did you get to see the sunrise from the mountain, or were you already down?
Well, I summited at 2:20 in the morning. And so, unfortunately, it was very, very dark at that point, and it was still dark for many hours after that. But once I was a couple of hours away from Camp 4, I was resting, and we could see the sunrise, and it was really beautiful. And, yeah, I think that was really nice to have done the hardest part of the mountain, one of the hardest parts. I had at least climbed up all of Everest, and I had come down most of the way, and yeah, it was nice to be able to rest, and I was still feeling extremely exhausted. I had still a long way to go, but I was happy to have that done already and just look through to Tibet and then Nepal as well and see the sunrise, and it was really beautiful.
And have you missed Melbourne and the beach and your schoolmates down here?
Yeah, it's actually winter in Australia now, so it's pretty cold, But I miss my friends a lot and my family back at home and my bed and my dog and sushi.
And sushi. And what about Nepal? Any Nepali friends yet, locally or even back here in Melbourne? Ever you discussed Himal, as we call it in Nepali, you know, the Himalayas with them, your favorite Nepali food?
I don't have too many Nepalese friends in Australia, but I have some friends here that I've been able to see. And yeah, I have eaten a lot of dal bhat over the past 2 months, so I'm a little bit sick of it.
So you're pretty kind of like know the term, right? Dal bhat power is what we call it in Nepali.
24-hour.
Yeah, that's the word. And what about dumplings, the momo? Do you like them?
Momos? Yes, I actually really like momos. And I haven't had too many over the past few months, but I really like momos, actually.
I think you deserve one really good one now.
र अस्ट्रेलियाकी सबैभन्दा कान्छी सगरमाथा आरोही बियङ्का एडलर्ससँग सहकर्मी आभास पराजुलीले गर्नुभएको यो रमाइलो कुराकानी सुनिहाल्नुभयो. अनि दाल भात पावर 24 आवर भनेको त सुनिहाल्नु भयो होइन, अब थाहा पाइहाल्नुभयो होला अघिदेखि दाल भातको किन कुरा गरिराखेको भनेर. र यो कुराकानीलाई पनि तपाईँले हाम्रो वेबसाइट sps.com.au/नेपालीमा पाउन सक्नुहुन्छ. आफ्नो मोबाइलमा एसपिएस अडियो एप रहेको छ भने त्यहाँ पनि उपलब्ध रहेको छ यो सामग्री. र अब भने यो सामग्रीका साथसाथै कार्यक्रमबाट पनि बिदा लिने समय हुन लागेको छ. तर अस्ट्रेलियाको पूर्वी भागमा यस हप्ता केही क्षेत्रमा भनौँ न महिनौपछि धेरै वर्षा हुने अनुमान गरिएको मौसम विभाग वा ब्युरो अफ मेट्रियोलोजीले जनाएको छ. र विभागका अनुसार चाहिँ दक्षिण पूर्व र पूर्वी अस्ट्रेलियाका धेरै क्षेत्रमा वर्षा र चट्याङसहित आँधीको पनि पूर्वानुमान गरिएको छ. यो प्रणाली साउथ अस्ट्रेलियाका केही भाग, पश्चिमी क्विन्सल्यान्ड, पश्चिमी न्यू साउथ वेल्स र भिक्टोरियाबाट सुरु हुँदै फैलदै जाने बताइएको छ. अब यस्तो समयमा सुरक्षित रहनुहोला. अनि मेरो तर्फबाट चाहिँ तपाईँहरूका लागि झरीलाई आग्रह, नझरिँदै यसरी भन्दैछु होइन, नवीन के भट्टराईको स्वरमा. र यो गीतका साथसाथै कार्यक्रमको समय सकिएकाले हाम्रो भेट वेबसाइट sbs.com.au/नेपालीमा साथै एसबीएस अडियो एप र सोसियल मिडियामा फेसबुक, एक्स र इन्स्टाग्राममा @sbsnepalima हुने नै छौँ. त्यसैले कार्यक्रमबाट भने म सुनिता पोखरेललाई बिदा दिनुहोस्. स्वस्थ रहनु होस्, मस्त रहनुहोस्. हस्त नमस्ते.
लाइक, शेयर र कमेन्ट गर्नुहोस्. एसपीएस नेपालीलाई फेसबुकमा साथ दिनुहोस्.